चलिए सूरत स्वात को देखते हैं। आप देखिए पहले सौफात थी तो अब स्वाद है। हरूफ मुकत्तात से शुरू होने वाली सूरतें हैं। 88 आयतें हैं, मक्की सूरत है, 8 इसके मुख्तलिफ मौजू हैं। आयत 1 से 16 में तमहीद है। आयत नंबर 17 to 29 में हज़रत दाऊद का किस्सा है। आयत 30 से 40 में हज़रत सुलेमान का किस्सा। आयत 41 से 44 में किस्सा अय्यूब। आयत 45 से 48 में बाकी अंबिया का किस्सा है। तो आप कह सकते हैं कि आप ये सूरत या इसका तर्जमा अपने बच्चों के साथ स्टोरी टाइम में शेयर कर सकते हैं, क्योंकि पूरी सूरत में कससुद नबीन है, अंबिया की स्टोरीज़ हैं। फिर उसके बाद देखिएगा आयत नंबर 49 से 64 में मुत्तकीन और सरकशों का मुख्तलिफ इंजाम है। आयत नंबर 65 से 85 में नबी सल्लल्लाहु अलैहि वसल्लम उम्मत को शैतान के जुल्म से बचाना चाहते थे, इस पे बात की गई। और आखिरी हिस्सा फिर 86 और 88 में एंडिंग है। पूरी सूरत का मज़मून क्या है कि कुरान की दावत तौहीद और आखरत को तस्लीम करो, आखिरी रसूल को मुनज़िर मानो और ईमान लाकर काफरों जैसी ज़िद ना करो। इस पूरी सूरत को अगर आप एक थीम दे देना तो ईगो है। ईगो क्या होती है? ईगो अना, तकब्बुर। कुछ लोग सिर्फ़ अपने आप को बड़ा समझने की वजह से हिदायत से दूर हो जाते हैं। ये सूरत 10 नबी में नाजिल हुई थी, जब अबू तालिब बीमार थे और अल्लाह के नबी को साहिर और कज़्ज़ाब कहा जा रहा था, और मुश्रिकीन वाकई तकब्बुर की वजह से नबी सल्लम की इस दावत को कबूल नहीं कर रहे थे। आइए पढ़ते हैं पूरी स्टोरीज अम्बिया की, इसलिए तर्जमे पर गौर कीजिएगा और उसमें से अपने लिए कुछ बातें नोट करें कि इस वक्त इन किस्सों के यहाँ आने में हमारे लिए क्या बातें गौर की। शुरू करेंगे बिस्मिल्लाहिर्रहमानिर्रहीम। सात वल कुरआन इज़ ज़िक्र बलिल्लज़ीना कफ़रू फ़ी इज़्ज़तिन वशिक़ाक़। कसम है नसीहत भरे कुरआन की, बल्कि यही लोग जिन्होंने मानने से इनकार कर दिया सख्त तकब्बुर और ज़िद में मुबतला हैं। इसको हाईलाइट करें, इज़्ज़ा। ये है असल में इस पूरी सूरत का मेन थीम। इज़्ज़ा क्या है? तकब्बुर, खुद को बड़ा समझना। आज बस माएँ भी अपने बच्चों की अना को बहुत हवा देती हैं। शुरू से अपने बच्चों को सेल्फ इम्पॉर्टेंस का सबक ना दें, तुम कौन हो, तुम्हें क्या चाहिए, तुम्हें क्या पसंद है, क्योंकि इससे बच्चे ज़िद्दी भी हो जाते हैं, खुद परस्त भी हो जाते हैं और ख़ुद एतमाद नहीं। आप देखिए जब माँ फिर बच्चे की बात नहीं मानती तो कितना चिढ़ते हैं, फिर पाँव पटकते हैं, फिर रोते हैं। अब माँ ने लाड देख लिए, बड़े होके जब ये पटकेंगे पाँव तो कौन इनके लाड देखेगा। तो बचपन से ये माइंड सेट होना चाहिए कि बच्चे को रिलैक्स, नज़रों से दूर करें, ना बहुत अच्छा पहनाएं, ना बहुत अच्छा खिलाएं, ना उनके बहुत लाड देके प्यार करें, उनकी इसलाह करें, लेकिन उनके साथ उनकी गलत बातें ना माने। इतने से बच्चे को खड़ा करके माँ पूछती क्या पहनोगे, वो क्या कहेगा? वो जो कहेगा फिर आप पहना देंगे। कल वो कभी भी आपकी पसंद के रिश्ते नहीं करेंगे और वो कभी आपके कहने पर दीन को नहीं मानेंगे। तो यहाँ इस बात को देखो। और सबसे बड़ी जो चोट कुरान डालता ना बंदे पे, वो उसकी अना पे। यकीन करें, ऐसे जैसे वो जूसर में आप ऑरेंज डाल के ऊपर से स्क्वीज़ करते हैं ना, ऐसे ऐसे इंसान की अना नुचड़ती है, ऐसे नुचड़ती है। बड़े हौसले से लोग बैठते हैं इस कुरान को सुनने के लिए, पूरी अना क्रश कर दे। रोलर कोस्टर में से गुजरता है इंसान, फिर इस चीज़ को आता है। तो मेरे आपके लिए एक बहुत खूबसूरत चीज़ है, अपने लिए अमल की जायज़ा ले सकते हैं कि क्या कुरान से मेरी अना और मेरी ईगो कम हुई। कैसे पता चलता है मेरे में ईगो है कि नहीं? मैं छोटी छोटी बात पे नाराज़ हूँ, फ़लाँ ने मुझे ये कह दिया, मुझे पूछा नहीं, मेरा ये नहीं किया। जो लोग अक्सर गिले रखे ना दूसरों से, उनको शिकवे ही है, मान लीजिए ना, सच्ची बात है। कोई इतना बुरा नहीं है कि सारा दिन आपको ही बुरा कहता रहे, ये आप ही ओवर सेंसिटिव है। तो डोंट बी ओवर सेंसिटिव, अपने आप को रिलैक्स करें। हम असल में अंदर क्या सोचते हैं, मैं इतनी बड़ी चीज़ थी मुझे पूछा ही नहीं, मैं इतनी अहम थी मुझे अहमियत नहीं दी, मुझे नीचे बिठा दिया, मुझे पूछा नहीं, मुझे एंड पे कहा, मुझे तवज्जो नहीं दी, सबको देखा, मुझे नहीं देखा। कभी आप देखा करें पार्टीज़ में भी लोग कितना इज़्ज़ा का शिकार हुए हुए होते हैं, और शादियों में तो जो हाल है, लड़के वालों की तो इज़्ज़ा इतनी ऊपर होती है, इस पर ही नाराज़ हो जाते हैं, अपने बरात की इज़्ज़त नहीं की, हमें छोटी कुर्सी पर बिठा दिया, हमें ये कर दिया। अल्लाह ताला कह रहे हैं ऐसे इग्विस्टिक लोग जो होते हैं ये किसी काम के नहीं हैं। अल्लाह ताला दुआ करे कि मेरे आपके लिए ये सारी बातें मानना आसान हो जाए। आप याद रखिए कि मैं आप कुछ भी नहीं है। सूरत फातिर की आयत याद कर लें, या अय्युहन्नास अंतुमुल फुकरा, तुम फ़कीर हो, कुछ तुम अपने अंदर अपने आप को ना लाओ, तुम बहुत छोटे हो। अल्लाह बड़ा है, उसको बड़ा होने का हक़ है। अल्लाह को बड़ा मानते जाइए, आपको अल्लाह भी बड़ा कर देगा। जो इज़्ज़त मांगते हैं ना उनको मिलती कोई नहीं, ये भी बता दूँ। जब तक आप मांगते रहेंगे आपको नहीं मिलेगी। जिस दिन आप बेनियाज हो जाएंगे उस दिन लोग आपको इज्जत देना शुरू कर देंगे। तो अल्लाह ताला से दुआ है कि हमारे अंदर से ये सब नेगेटिव जज्बे निकाल दे और हमें अपने लिए आजजी दे दे, अपने लिए नरमी रहे। कई लोग कपड़े अच्छे पहने हो तो नमाज़ नहीं पढ़ते, कहते कपड़े ख़राब हो जाएंगे। इसमें हमारी इज्जत की बेइज्जती है, कपड़ों पे बल पड़े हम कैसे पहने, सलवट वाले कपड़े पहन कर जाएँ। इतने होते हैं छोटी छोटी चीज़ों पर बाज़ दफ़ा नेकियों के मौके छोड़ते हैं, नहीं मेरा हुलिया ठीक नहीं, मेरा फ़लाँ ठीक नहीं। तो अल्लाह ताला कहते हैं कि तुम अपने आप को अपनी असल पर रखोगे तो इन बातों से कोई फ़र्क नहीं पड़ेगा। फिर पिछली कौमों की तरफ इशारा किया गया, वकम अखलकना मिन कबल मिन कर्न, इनसे पहले हम कितनी ही कौमों को हलाक कर चुके हैं, जब इनकी शामत आई तो वो चीख उठे मगर वो वक्त बचने का नहीं होता। इन लोगों को इस बात पर बड़ा ताज्जुब हुआ कि एक डराने वाला खुद इन्हीं में से आ गया। मुनकरीन कहने लगे, हाज साहिर उन कज़ाब, ये साहिर है, सख्त झूठा है, क्या इसने सारे खुदाओं की जगह बस एक ही खुदा बना डाला। ये बात नहीं लोगों को असल में समझ आती ना कि एक को क्यों माने, सारी बातें बस एक ही माने, नहीं हमें तो कुछ हमारी भी तो मानो ना, ये भी देखिए इज्जा की बात ही है। ये तो बड़ी अजीब बात है। और सरदाराने कौम ये कहते हुए निकल गए, चलो और डटे रहो अपने माबूदों की इबादत पर। ये बात तो किसी और ही गरज से कही जा रही है। हाईलाइट करें, डाउट पैदा किए जा रहे हैं दीन वालों पे, इनकी नीयत कुछ और है। ज़रा देखो इनके मोटिव क्या है, अंदर चक्कर के अंदर की क्या बात है। भाई अंदर की ये बात है कि आपकी सलाह चाहते हैं। देखिए नबियों को लोग कैसे घिनौने इल्ज़ाम देते हैं, क्या कहते थे, हमने तो ये बात कभी माजी करीब के ज़माने में सुनी ही नहीं, ये बात हमने ज़माने करीब की मिल्लत में किसी से सुनी ही नहीं। आज भी किसी को कोई कुरान की बात कहे ना तो लोग कहते हैं हमने तो नहीं कभी ये पढ़ी। तो कभी मेरे सामने ऐसा करे तो मैंने कहती, सिस्टर आपने बोला कौन कौन सी बुक्स पढ़ी हैं, अच्छा बुखारी तो आपने पढ़ी होगी, नहीं कुरान पढ़ा, नहीं मुस्लिम पढ़ी है आपने, नहीं तो फिर आपने कहाँ पढ़ा। वो मेरी दोस्तें कहती हैं, वो मेरे ख़ानदान के लोग कहते हैं। तो याद रखिए जो खुद नहीं पढ़ते ना, जब उनको कुरान की नई बात मिले कहते हैं अच्छा हमने तो कभी नहीं सुनी, तो भाई आप सुनते क्या, कितना सुना है। तो ये भी एक अपनी जहालत को मज़ीद जहालत में बदलने वाली चीज़ होती है। फिर कहते थे ये कुछ नहीं मगर एक मन घड़त बात है, क्या हमारे दरमियान बस एक शख्स यही रह गया था जिस पर अल्लाह का जिक्र नाजिल किया जाए। देख लीजिए यहाँ भी ईगो है ना। मैंने एक साल दौरे कुरान जब कराया था ना तो मैंने हर सूरत का थीम दिया था, अब मुझे याद नहीं वो कौन से साल में हुआ था, कि हर सूरत का वाकई एक थीम है। इंशाल्लाह अल्लाह ने चाहा तो हम कुछ ना कुछ रमज़ान के बाद ऐसा शॉर्ट कोर्स ज़रूर करेंगे कि जिसमें हम कुरान की कुछ और गुत्थियों को भी सुलझा सकें, क्योंकि ये मिजाज समझे बगैर कुरान की तफसीर का मज़ा ही नहीं आता। और अल्लाह ताला हमारे वक्त में बरकत दे दे। फरमाए बल हूँ फी शक के मिन ज़िक्री, असल बात यह है कि ये मेरे ज़िक्र पर शक कर रहे हैं। असल यह अना भी ये खेल है, असल में शक है। जिस दिल में शक होगा उसको हिदायत नहीं मिलेगी, बड़ा बड़ा करके लिख लें। आप शक के साथ दिन में 4 घंटे बैठ के सुने, एंड पे एक फ़ायदा नहीं होगा। आपने सुना होगा बड़ों से कि जिस डॉक्टर पे शक हो ना उसकी दवा से फ़ायदा नहीं होता, सस्ते डॉक्टर से फ़ायदा नहीं होता, कहते हैं ये सबको एक लाल गोली दे देता है, ये शरबत एक ही दे देता है, शक है। और अगर जिस पे यकीन हो मुझे इस डॉक्टर से फ़ायदा होना है तो आप देखिए वो जो भी दे उस खाएं, आप कहते हैं बस आज फ़ायदा हो गया क्योंकि उधर पहुंच गई हूँ। तो ये कुरान भी शक से पाक होंगे सुनेंगे, ज़ालिकल किताबु ला रैबा फी, दिल के डाउट्स हैं तो उसको क्लियर कर लीजिए, वरना या तो कुरान छूट जाएगा या फिर अमल छूट जाएगा। और ये सारी बातें इसलिए कर रहे हैं कि उन्होंने मेरे अज़ाब का मज़ा चखा नहीं, क्या तेरे दाता और गालिब परवरदिगार की रहमत के ख़जाने इनके हाथ में हैं, क्या ये ज़मीन और आसमान और इनके दरमियान की चीज़ों के मालिक हैं, अच्छा तो ये आलम असबाब की बुलंदियों पर चढ़ कर देख लें, जुन्दुम मा हुनालिका मखज़ूमुन मिनल अहज़ाब, ये तो गिरोहों में से एक छोटा सा गिरोह है जो अपनी जगह शिकस्त खाने वाला है। इनसे पहले नूह की कौम और आद और मेखों वाले फिरौन और समूद और कौम लूत और एका के लोग झुटला चुके, जत्थे वो थे जिनमें से हर एक ने रसूलों को झुटलाया और मेरी अकूबत का फैसला इन पर चश्मा होकर रहा, ये लोग भी बस एक धमाके के मंतज़र हैं और इसके बाद कोई दूसरा धमाका नहीं होगा। और ये कहते हैं हमारे रब यौमुल हिसाब से पहले ही हमें हमारा हिस्सा जल्दी चुका दे। देखिए कितने ना समझ लोग हैं, कहते हैं अल्लाह जल्दी से हमारे ऊपर अज़ाब ला, अस्तग़फिरुल्लाह। इस फिर अलामा यकूलून, देखिए कैसा अल्लाह के नबी को सुकून दिलाया जा रहा है, नबी सब्र कीजिए इन बातों पर जो ये बनाते हैं। और इनके सामने हमारे बंदे दाऊद का किस्सा बयान करो जो बड़ी कुव्वतों का मालिक था, हर मामले में अल्लाह की तरफ रजू करने वाला था, हमने पहाड़ों को इसके साथ मुसख़र कर रखा था कि सुबह शाम वो इसके साथ तस्बीह करते, پرندے سمٹ آتے اور سب کے سب اس کی تسبیح کی طرف متوجہ ہو جاتے۔ ہم نے اس کی سلطنت مضبوط کر دی تھی اور اس کو حکمت عطا کی اور فیصلہ کن بات کہنے کی صلاحیت بخشی۔ پھر تمہیں کچھ خبر پہنچی ان مقدمے والوں کی جو دیوار پر چڑھ کر اس کے بالا خانے میں گھس آئے تھے؟ جب وہ داؤد کے پاس پہنچے تو انہیں دیکھ کر گھبرا گئے۔ انہوں نے کہا، ڈریے نہیں، ہم دو فریق مقدمہ ہیں جن میں سے ایک نے دوسرے پر زیادتی کی ہے۔ آپ ہمارے درمیان ٹھیک ٹھیک حق کے ساتھ فیصلہ کر دیجئے، بے انصافی نہ کیجئے، ہمیں راہ راست بتائیے۔ یہ میرا بھائی ہے، اس کے پاس 99 دمبیاں یعنی شیپ، اور میرے پاس ایک ہی دمبی ہے۔ اب یہ ایک مقدمہ ہے جس کو سمجھیے گا۔ فقال اکفلنی ہا وازنی فی الخطاب، اس نے کہا، اس نے مجھ سے کہا، یہ ایک دمبی بھی میرے حوالے کر دے، اور اس نے گفتگو میں مجھ کو دبا لیا۔ داؤد نے جواب دیا، اس شخص نے اپنی دمبیوں کے ساتھ تیری دمبی کو ملا لینے کا مطالبہ کر کے یقیناً تجھ پر ظلم کیا ہے۔ اور واقعہ یہ ہے، اس کو ہائی لائٹ کیجیے، یہ سٹوری کا تھیم ہے کہ ساتھ مل جل کر رہنے والے لوگ اکثر ایک دوسرے پر زیادتیاں کرتے ہیں۔ پارٹنرز، شراکت دار عموماً ایک دوسرے پر زیادتی کرتے ہیں۔ وہ کہتے ہیں نا، ہم پیشہ دشمن ہمیشہ، وہی بات ہے۔ بس وہی لوگ اس سے بچے ہوئے ہیں جو ایمان رکھتے اور عمل صالح کرتے ہیں، اور ایسے لوگ کم ہی ہیں۔ یہ بات کہتے کہتے داؤد علیہ السلام سمجھ گئے کہ یہ تو ہم نے دراصل ان کی آزمائش کی ہے۔ چنانچہ انہوں نے اپنے رب سے معافی مانگی اور سجدے میں گر گئے اور رجوع کر لیا، تب ہم نے ان کا وہ قصور معاف کیا۔ یقیناً اس کے لیے ہمارے پاس قرب کا مقام ہے اور بہترین انجام ہے۔ یہاں تک واقعہ پورا ہوا، آگے داؤد کی کچھ اور باتیں ہیں۔ مشکل مقامات میں سے یہ مقام ہے۔ یہ واقعہ کیا تھا؟ بظاہر ایک کہانی لگتی ہے، لیکن اس میں جو بات سمجھائی گئی ہے کہ انسان کی طبیعت میں بخل ہے۔ ایک کے پاس 99 دمبی ہیں اور دوسرے کے پاس ایک ہے، بجائے اس کے کہ اپنی 49 اس کو دے دے تاکہ دونوں کے پاس 50-50 ہو جائیں، کہتے تم ایک مجھے دے کے 100 پوری کرا لو۔ اس کو کہتے ہیں 99 کا چکر، میرے پاس 9 روپے، ابو ایک دے دیں 10 ہو جائیں۔ بچپن میں آپ یہ کرتے تھے، تھوڑے سے بڑے ہوئے تو کم ہی 99 ہے، ایک دے دیجئے 100 ہو جائے میرے پاس۔ پھر ہسبینڈ نے آپ کو دیا، آپ کہتے ہیں 999 ایک دے دے، میرے پاس 1000 جمع ہو جائے۔ یہ 999 کا چکر قبر میں لے جاتا ہے، جمع ہی کرتے رہ جاتے ہیں، اتنا ذرا اور جمع ہو جائے، ذرا اور بڑا ہو جائے، ذرا اور کر لیں، یہ کر لیں۔ تو یہ ساری باتیں آپ کو مجھے سکھاتی ہیں کہ شراکت کرتے ہوئے بہت ڈرنا چاہیے، پسندیدہ نہیں ہے، زیادتی ہو جاتی ہے۔ حت البسا چیزوں کو الگ الگ رکھیں۔ سانجھ صرف وہی بندہ صحیح نبھاتا ہے جس کو اللہ کا ڈر ہوتا ہے، کیونکہ زیادتی کا ڈر ہے، ایک بندہ زیادہ اچھی بات کرتا ہے، دوسرا کم کرتا ہے، چل پڑے گا۔ اللہ کے نبی نے فرمایا کہ دیکھو، تم میں سے دو شخص مقدمہ لے کر آتے ہیں زمین کا، اور ایک چرب زبان ہے، یعنی باتیں بڑی اچھی کرتا ہے، قائل کر لیتا ہے، میں اس کی بات پہ زمین اس کے نام پہ کر دوں گا، لیکن اگر وہ زمین اس کی نہیں اور اس نے خوب اچھا بول کے وکالت کر کے اپنی لے لی، تو یاد رکھے قیامت کے دن وہ اپنے گلے میں 7 زمینوں کا پھندا پہنے گا۔ یہ بہت بڑی بات ہے۔ پھر اس کے بعد آپ دیکھیے کہ یہاں داؤد علیہ السلام کی حکمتوں کی بھی بات ہے۔ عبادت کر رہے تھے، اچانک جب لوگ آئے تو ان کو دیکھ کر گھبرا گئے۔ تم اچانک کسی کے کمرے میں جانا بھی نہیں چاہیے، چاہے وہ عبادت ہی کیوں نہ کر رہا ہو، ایسے ہی بندے کو خوف آنے لگتا ہے کہ پتہ نہیں پیچھے کیا ہو گیا۔ پھر اسی طرح سے آپ دیکھیے کہ ایک واقعہ دیکھ کر حضرت داؤد کو اپنی زندگی کی کوئی کمی بیشی یاد آ گئی۔ یہ بھی ہدایت کی ایک قسم ہے۔ اللہ تعالیٰ بعض وقت دوسروں کے حالات سے ہمیں نصیحت دے رہا ہوتا ہے، عین آپ سے وہ سوال کوئی پوچھ لیتا ہے جو آپ کا اپنا کوئی ڈاؤٹ ہوتا ہے، تو آپ کہتے ہیں یہ اس وقت کیوں ہے سوال پوچھنے، پھر آپ سمجھتے ہیں اللہ مجھے الرٹ کر رہا ہے کہ دیکھو تم یہ کام نہ کرنا۔ تو بالکل یاد رکھیے، دوسروں کی باتوں سے فائدہ لے لینا یہ بہت اچھا، اس کو ہدایت البیانی بھی کہتے ہیں۔ جس کو کہتے ہیں نا عقل مند، وہ ہے جو دوسروں کے حالات سے فائدہ اٹھا سکے۔ اللہ تعالیٰ مجھے آپ کو فائدہ دے۔ پھر اسی طرح آپ دیکھیے کہ سجدہ شکر کی بات ہے۔ آج بہت ساری ایسی ای میلز اور واٹس ایپ کے میسیجز لوگ آگے کرتے ہیں، بعض ہمارے ایڈمنس بھی کبھی کبھی کر دیتے ہیں، مجھے سمجھ نہیں آتا بھائی، لیکن یہ نماز اس موقع پہ پڑھیں، یہ نماز ہے۔ بعض لوگ توبہ کی نماز کہتے ہیں، بعض شکر کی نماز کہتے ہیں، تو یاد رکھیں حدیث میں توبہ اور شکر کی نماز نہیں ہے، سجدہ ہے۔ جیسے کہ یہاں ہم نے حضرت داؤد کا دیکھا کہ آپ پڑھے، ایک نماز ہے، نماز توبہ ہو سکتی ہے، لیکن شکر کا سجدہ جو ہے وہ اللہ کے نبی سے ثابت ہے۔ اور یہاں یہ جو حدیث ہے نا کہ وہ سجدہ کرتے تھے، ان کے ساتھ در پہاڑ بھی گھومتے تھے، تو اس پہ ایک حدیث ہے ابو سعید خدری سے، کہتے ہیں میں نے دیکھا کہ جو ایک سونے والا دیکھتا ہے، مراد یہ کہ میں نے خواب میں دیکھا، میں ایک درخت کے نیچے اور درخت گویا سورج سواد پڑھ رہا ہے، یہی جو آپ اور میں پڑھ رہے ہیں، اب یہ اللہ نے ان کو ہدایت دینی تھی دے دی، درخت سورج سواد پڑھ رہا ہے، جب وہ اس آیت پر آئے، یہی جو آیت ابھی ہم نے پڑھی ہے، تو اس پر سجدہ کیا اور اپنے سجدے میں کہا اللہم اغفر لی بہا، اللہم خط عنی بہا وزرن، و احدثنی بہا شکرن، و تقلبہا منی کما تقبلت من عبدک داود۔ یہ آیت پڑھی، یعنی اس کا ترجمہ کیا کہ اللہ مجھے اس کے ذریعے بخش دے اور اس کے سبب سے میرا بوجھ اتار دے اور مجھے شکر نعمت عطا کر اور مجھ سے اس کو قبول کر جیسے تو نے داؤد علیہ السلام کو قبول کیا تھا، یعنی ان کے سجدے کو۔ تو یہ خواب بڑا عجیب تھا۔ ابو سعید کہتے ہیں کہ میں اللہ کے نبی کے پاس گیا اور آپ کو یہ خواب بتایا، تو آپ نے کہا، ابو سعید کیا تم نے بھی سجدہ کیا ہے؟ میں نے کہا نہیں۔ آپ نے فرمایا تم درخت کی نسبت سجدہ کرنے کے زیادہ مستحق ہو۔ پھر آپ نے سورۃ سواد کی تلاوت کی اور ابو سعید کہتے ہیں کہ جب اس آیت پر آئے تو آپ نے بھی سجدہ کیا۔ اب یہ حدیث ہے ترغیب و ترخیب کی 1442 نمبر کی۔ اس سے کیا پتہ چلتا ہے کہ بعض دفعہ اس طرح بھی سکھایا جاتا تھا، صحابہ کے ذریعے بھی کوئی خواب دکھا کر اللہ تعالیٰ سکھاتے ہیں۔ تو بہرحال سجدہ تلاوت کی دعاؤں میں یہ دعا ایک آپ کے اندر شامل ہو گئی۔ ویسے وہ دعا تو آپ سب کو ہی آتی ہوگی کہ سجد وجہی للذی خلقہ وصور شقہ وسمہ بحولہ وقوتہ۔ نہ یاد ہو تو کوئی بات نہیں، کتابوں میں مل جاتی ہے، لیکن یہ ہے کہ اگر جہاں ممکن ہو سجدہ تلاوت کر سکے تو کریں، اور یہ بھی بندے کی انا کو توڑتا ہے۔ اصل میں پھر انا کی بات آ گئی۔ اب یہ واقعہ بیان کرنے کے بعد حضرت داؤد کو کیا کہا، یا داؤد ان جعلناک، اے داؤد بے شک ہم نے تجھ کو زمین میں خلیفہ بنا دیا۔ کرو کیا؟ یہ ہے اصل میں حکمرانوں کے کرنے کا کام۔ فاحکم بین الناس بالحق، کہ داؤد جب آپ کو خلیفہ بنایا جائے تو آپ لوگوں کے درمیان حق کے ساتھ حکومت کر، اور خواہش نفس کی پیروی نہ کرو کہ وہ تجھے اللہ کی راہ سے بھٹکا دے گی۔ اس کو ہائی لائٹ کریں اور 3 سیکنڈ سوچیں ذرا۔ خواہش نفس اللہ کی راہ سے ہٹا دیتی ہے۔ نشہ ہوتا ہے خواہش کا، پھر بعد میں سے افسوس ہو، کہتے کیوں پڑھی، اس میں کیا تھا، پر اس وقت ایسے جنون سوار ہوتا ہے، نہیں یہ کرنا ہے، یہ بولنا ہے، یہ دیکھنا ہے، یہ سننا ہے۔ تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں بہترین طریقے سے ان چیزوں پہ لگا دے جو ہم سن رہے ہیں، اور نبیوں کے کردار کو ہمارے لیے اللہ تعالیٰ حجت بنا رہے ہیں۔ جو لوگ اللہ کی راہ سے بھٹکتے ہیں یقیناً ان کے لیے سخت سزا ہے، اور یوم حساب کو وہ بھول گئے۔ اے اللہ اگر ہم بھولے ہوئے تو ہمیں یاد دلا دے۔ ویسے نہیں انسان بھولتا، عمل کے وقت بھول جاتا ہے۔ وما خلقنا السما والارض وما بینہما باطلا، ہم نے اس آسمان و زمین کو اور اس دنیا کو جن کے درمیان ہے فضول پیدا نہیں کیا۔ پرپز آف لائف، بڑی پیاری آیتیں ہیں۔ یہ کس کا ظن ہے؟ اگلی آیتوں میں دیکھیے گا۔ ذالک ظن الذین کفروا، یہ تو کافروں کا گمان ہے۔ کیا پتہ چلا کہ ایک مسلمان کی زندگی کا ایک خاص مقصد ہوتا ہے، غیر مسلم کا کوئی پرپز نہیں ہے۔ وہ تو کہتا ہے ایٹ ڈرنک بی میری، کرو اور روز کھاؤ پیو، اور پھر اس کے بعد ریپیٹ اٹ، دوبارہ دہرا لو۔ فرمایا ایسے کافروں کے لیے بربادی ہے جہنم کی آگ سے، کیا ہم ان لوگوں کو جو ایمان لاتے ہیں اور نیک اعمال کرتے ہیں اور ان کو جو زمین میں فساد کرتے ہیں یکساں کر دیں؟ آپ کا کیا فیصلہ، اچھے کام اور برے کام کرنے والوں کو برابر کر دینا چاہیے؟ کیا ہم متقیوں کو فاجروں جیسا کر دیں؟ معذرت کے ساتھ کہوں گی، کچھ لوگ اللہ تعالیٰ سے اسی بے انصافی کی امید رکھے بیٹھے ہیں، کہتے ہیں کل کچھ نہیں ہونا، اور مولویوں کا تو اللہ نے اور ہی کچھ خال کرنا ہے، برا نہ اس بلا، اور ہم اچھے ہیں دیکھنا، اللہ نے ایسے ہی ڈال دینا۔ پیار سے کہنا ہے آپ اتنی بھولی تھیں، آپ کو کسی نیکی کا پتہ ہی نہیں چلا، چلے آپ جنت میں چلی جائیں۔ ویری کلیئر کٹ میسیج، آگے بھی آئے گا۔ اب یہ میسیج آگے شروع ہو گیا ہے، آخری پاروں میں یہ کثرت سے آئے گا کہ کرنے اور نہ کرنے والے برابر نہیں ہو سکتے۔ ساتھ ہی کتاب بتا دی جو فرق پیدا کرتی ہے انسان کی زندگی میں، کتاب انزلناہ الیک مبارک لیدبر آیاتہ ولیتذکر اولو الالباب۔ یہ ایک بڑی بابرکت کتاب ہے جو محمد صلی اللہ علیہ وسلم ہم نے آپ کی طرف نازل کی ہے تاکہ یہ لوگ اس کی آیتوں پہ غور کریں اور عقل و فکر رکھنے والے اس سے سبق حاصل کریں۔ دعا کیجئے اس کی برکت اللہ ہمیں نصیب کر دے۔ تدبر کرنا ہے، تذکر کرنا ہے، آیت تدبر جب آتی ہے اس پہ واقعی غور کیا کرے، بعد میں جا کر بھی سوچا کرے کہ کیا میں نے سیکھا اس سے۔ اللہ تعالی ہماری اصلاح فرما دے اور ہمیں بہترین طریقے سے عمل والا بنا دے۔ پھر آگے ذکر کر دیا سلیمان کا، پہلے باپ تھے اب بیٹے، ان کا بھی قصہ اکٹھا پڑھ کے پھر اس میں سے عمل کی بات لیتے ہیں۔ وَوَهَبْنَا لِدَاوُودَ سُلَيْمَانَ نِعْمَ الْعَبْدُ إِنَّهُ أَوَّابٌ، اور داؤد کو ہم نے سلیمان جیسا بیٹا عطا کیا، جیسا باپ ویسا بیٹا، بہترین بندہ، کثرت سے اپنے رب کی طرف رجوع کرنے والا۔ قابل ذکر ہے وہ موقع جب شام کے وقت ان کے سامنے خوب سدھے ہوئے 3 روح گھوڑے پیش کیے گئے، تو اس نے کہا میں نے اس مال کی محبت اپنے رب کی وجہ سے اختیار کی ہے۔ آپ بھی اپنی گاڑیوں سے محبت کیا کریں، کیوں؟ یا آپ کو اللہ کے راستوں میں لے کر جاتی ہیں؟ کیا پتہ چلا کہ دنیا کی چیزوں کو دیکھ کر خوش ہونا چاہیے، کب؟ جب یہ آپ کی نیکیوں میں معاون ہو۔ آپ اس کو ایسے سمجھے جیسے سمندر ہے نا، تو اس میں کشتی ہے، کشتی میں بیٹھیں گے تو سمندر سے پار اتر جائیں گے نا۔ تو یہ جو دنیا کی بلیسنگز آپ کی میری ہیں نا، یہ آخرت کی کشتی بن جاتی ہیں۔ ہم ان کو یوٹیلائز کرتے ہیں پھر آتے ہیں۔ کئی لوگ ہیں رائڈ کی وجہ سے نہیں آ پاتے، کئی لوگ ہیں کئی اور مجبوریوں کی وجہ سے پیچھے ہو جاتے ہیں۔ تو اللہ کی نعمتوں کو استعمال کریں اور پھر ان کو اللہ کے راستوں میں لگائیں۔ اپنے کمپیوٹر سے کہیں کہ یہ مجھے اللہ سے جوڑتا ہے۔ اسی طرح باقی گیجٹس جو بھی ہیں ان کو استعمال کریں۔ اور کہتے ہیں انہوں نے ہر وقت گھوڑے تیار رکھے ہوتے تھے جن کو فی سبیل اللہ استعمال کرتے تھے۔ ہم بھی محاسبہ کریں کہ میرے گھر کی یا میری ذاتی چیزوں میں کتنی چیزیں اللہ کے دین کے لیے استعمال ہوتی ہیں، کتنی نہیں۔ کئی چیزیں ہم نیکیاں کی کر سکتے ہیں، ہم اکیلے آتے ہیں، چار لوگ کم از کم ہماری گاڑی میں آ سکتے ہیں۔ آج سے سوچئے کہ کیا میں ان چار سیٹوں کا حق دے رہی ہوں۔ اسی طرح باقی چیزوں کو بھی دیکھیے۔ کسی کو کسی جگہ کوئی ہیلپ چاہیے، ان کی مدد کر دیجئے۔ انشاءاللہ جب آپ دوسروں کی مدد کریں گے تو اللہ تعالیٰ بھی آپ کی مدد فرمائے گا۔ پھر اس کے بعد ایک آزمائش جو تھی ان کی، اس کا تذکرہ کیا گیا۔ فرمایا یہاں تک کہ جب وہ گھوڑے نگاہوں سے اوجھل ہو گئے تو اس نے حکم دیا کہ ان کو میرے پاس واپس لاؤ۔ پھر لگا ان کی پنڈلیاں اور گردنوں پر ہاتھ پھیرنے، اور دیکھو کہ سلیمان علیہ السلام کو ہم نے آزمائش میں مبتلا کر دیا۔ اب یہ کیا آزمائش تھی؟ اللہ نوز دی بیسٹ۔ لیکن بخاری میں ایک واقعہ آتا ہے کہ حضرت سلیمان نے ایک دن کہا کہ اللہ، آج میں اپنی 100 بیویوں کے پاس جاؤں گا اور مجھے 100 بیٹے ملیں گے اور ان کو میں تیرے راستے میں مجاہد بناؤں گا۔ انشاءاللہ نہیں کہا۔ اللہ کا حکم دیکھیے کہ ہر بیوی سے کچھ نہ ہوا، صرف ایک بیوی امید سے ہوئی۔ بڑے انتظار کے بعد جب بچہ پیدا ہوا تو وہ آدھے دھڑ کا بچہ تھا، تو وہ اس پہ گھبرا گئے۔ اور یہ سارا واقعہ، یہ ایک واقعہ ہے بخاری کا صحیح، اس آیت کے ساتھ ہے یہ الگ ہے، اس کو مفسرین تھوڑا سا ڈاؤٹ میں۔ لیکن بات کا مطلب یہ ہے کہ اللہ چاہے تو نبیوں کی بھی نہ سنے اور چاہے تو فرعون کی سن لے۔ تو کوئی یہ نہیں کہہ سکتا کہ فلاں نیک ہے تو اب ساری دعائیں بھی اس کی قبول ہوں گی۔ یہی بات اس میں دیکھیے گا۔ اب وہ کیا ہوا؟ والقین علی کرسیہ جسدن ثم اناب۔ ہم نے ان کو آزمائش میں ڈالا اور ان کی کرسی پر ایک جسم ڈال دیا۔ پھر اس نے رجوع کیا اور کہا، میرے رب مجھے معاف کر دے اور مجھے وہ بادشاہی دے جو میرے بعد کسی کے سزاوار نہ ہو، کسی کے لیے لائق نہ ہو، بے شک تو ہی اصل داتا ہے۔ حضرت سلیمان کی یہ خوبی ہے کہ ان کو نعمتوں کا حساب نہیں دینا پڑے گا کل قیامت کے دن۔ دنیا میں اللہ تعالیٰ نے ان کو ایگزیمپٹ کر دیا۔ اللہ ہمیں بھی بے حساب کے جنت دے دیں۔ پھر ہم نے ان کے لیے اس ہوا کو مسخر کر دیا جو اس کے حکم سے نرمی سے چلتی پھرتی تھی جدھر وہ چاہتے تھے۔ آج ہمارے لیے تو ہوا مسخر نہیں، مگر ہوائی جہاز، ہوائی جہاز جس کو کہتے ہیں لوگ، ہوا نہیں ہے تو ہوائی صحیح۔ اور شیاطین کو مسخر کر دیا، اس طرح کے معمار اور غوطہ خور اور دوسرے جو پابندے سلاسل تھے۔ ہم نے اس سے کہا، یہ ہماری بخشش ہے، تجھے اختیار ہے، جسے چاہے دے اور جس سے چاہے روک لے، کوئی حساب نہیں۔ یقیناً اس کے لیے ہمارے ہاں تقرب کا مقام اور بہتر انجام ہے۔ اللہ تو ہمیں بھی اپنا قرب دے دے۔ وَاذْكُرْ عَبْدَنَا أَيُّوبَ إِذْ نَادَى رَبَّهُ، اور ہمارے بندے ایوب کا ذکر کرو۔ دیکھیے اللہ نے نبیوں کی کوئی عبادت کا ذکر نہیں کیا، بس اپنا بندہ کا دکھ میں صبر کا بتا دیا، کسی کا کوئی ایک موقع ذکر کر دیا۔ تو کیا پتہ چلا کہ اللہ کا قرب لینے کے مختلف راستے ہیں انسانوں کو۔ کیا کیا انہوں نے؟ جب انہوں نے اپنے رب کو پکارا کہ شیطان نے مجھے چھو کر سخت تکلیف اور عذاب میں ڈال دیا، ہم نے اسے حکم دیا اپنا پاؤں زمین پر مارو، یہ ہے ٹھنڈا پانی نہانے کے لیے اور پینے کے لیے، ہم نے اسے اور اس کے اہل و عیال واپس کر دیے اور اس کے ساتھ اتنے ہی اور دیے، اور اپنی طرف سے رحمت کے طور پر اور عقل و فکر رکھنے والوں کے درس کے طور پر۔ کیا پتہ چلا جب اللہ صبر کا پھل دیتا ہے نا، تو دنیا میں اس کا اور بدلہ بھی دیتا ہے۔ اس لیے کبھی اللہ کے راستوں میں آزمائشوں سے گھبرائیں نہیں، بس یہ کہا کریں کہ اللہ تو مجھ سے راضی ہو جا۔ اور ان انبیاء کرام کے قصوں کو پڑھ کر ہمیں بھی صبر سیکھنا چاہیے۔ ہم تو چھوٹی چھوٹی بات پہ پریشان ہوتے ہیں۔ اللہ کے نبی نے فرمایا کہ اللہ کے نبی ایوب 18 سال تک بیمار رہے، بچہ جوان ہو جاتا اتنی دیر میں، اور قریبی اور دور کے سب لوگوں نے ان کو چھوڑ دیا۔ یہ بھی ایک بہت بڑی آزمائش ہے، سب چھوڑتے گئے، سب نے چھوڑا۔ اور ایک وقت آتا ہے کہ انسان بستر پہ آتا ہے تو روتا ہے، ہائے کوئی تو مجھے دیکھنے ہی آ جائے، کوئی فون ہی کر دے، کوئی دیکھ ہی لے۔ کہتے ہیں ان کا جسم جو تھا پھوڑا بن چکا تھا، کیڑے پڑ چکے تھے۔ تو اللہ تعالیٰ نے ان کو وحی کی کہ اور کس برجلی کا حاضہ، فرمایا کہ اپنے پاؤں کو زمین پر مارو، اور اللہ نے اس سے یہ پھر پانی نکالا उससे शावर लिया उन्होंने और पहले से ज़्यादा हसीन हो गए। इनके दो खेत थे, एक गंदम का और एक जौ का। तो अल्लाह ने दो बादल भेजे और एक बादल गंदम के खलियान में बरसा सोना लेकर, और दूसरा जौ के खलियान में चांदी लेकर बरसा, और दोनों को भर दिया सोने और चांदी से। सुनने में हदीस ऐसी लग रही है हल्के सिलसिला तो सहीहा की रिवायत है, ऑथेंटिक रिवायत है, रिवायत नंबर 17 है। तो याद रखिए, सब्र वालों को अल्लाह ज़ाया नहीं करता। आपका मेरा सब्र हमारे काम आएगा, आज नहीं तो कल, दुनिया में नहीं तो आखिरत में तो ज़रूर आएगा। छोटी छोटी बातों पे थोड़ा दे लेना है। खुदा के लिए लोगों को अपनी बीमारियाँ ना सुनाएं, दुख ना सुनाएं, परेशानियाँ ना सुनाएं। लोग आपका साथ छोड़ देंगे, आपकी बीमारियाँ नहीं दूर कर सकते। आप अल्लाह को सुनाएं जो कुछ कर सकता है। इसी का तذکرہ फरमा के कहा कि गौर करो इसको, और हमने इससे कहा तिनकों का एक मुट्ठा लो और इसे मार दो और अपनी कसम पूरी कर लो। अब ये क्या वाक़या था, इसमें कोई अमल नहीं है तो इसको छोड़ दीजिए। इन ना वजत ना हो साबिरा, हमने इसे साबिर पाया, अपने रब की तरफ बहुत रुजू करने वाला। अल्लाह हमें भी अवाब बना दे। और हमारे बंदो इब्राहिम और इसहाक और याकूब का जिक्र कीजिए, बड़ी कुव्वत अमल रखने वाले दीदावर लोग थे। हमने इनको एक ख़ास सिफत की बिना पर बरगजीदा किया। चाहते हैं आप भी वो सिफत अपने अंदर लाना, क्या थी वो? इन नाखलस ना हो बि खालिसत ज़िक्रदार, वो थी दार आखरत की याद। सोचे ज़रा, मुझे आखरत याद है, अल्लाह मुझे आखरत के घर की फ़िक्र लगा दे। यकीनन हमारे यहाँ इनका शुमार चुने हुए नेक लोगों में है। और इस्माइल और यसा और ज़ुल्किफ़ल का भी जिक्र करो, ये सब भी चुने हुए लोग थे। ये एक जिक्र था, अब सुनो कि मुत्तकी लोगों के लिए बेहतरीन ठिकाना। ज़रा इमेजिन करें ख़ुद को जन्नत में। आपके लिए अल्लाह ताला ने एक छोटा सा वो कहना चाहिए कि टूर दिया है जन्नत का। कैसी? हमेशा रहने वाली जन्नत, जिनके दरवाज़े उनके लिए खुले होंगे। नॉक नहीं करना पड़ेगा, खटका रहे हैं खटका रहे हैं, लोग खोल ही नहीं रहे, आप घबरा रहे हैं, जल्दी करो जल्दी करो। इनमें वो तकिए लगाए बैठे होंगे, खूब खूब मेवे और कसरत से पीने की चीज़ें तलब कर रहे होंगे, और इनके पास शर्मीली हम उम्र बीवियाँ होंगी। कैसी होंगी जन्नत की औरतें? बेहया, बाहया, आंखें मटकाने वाली या शर्मीली? औरत का हुसन आंख के झुकाने में, आंख उठती है तो खूबसूरत नहीं रहती औरत। ये वो चीज़ें हैं जिन्हें हिसाब के दिन अता करने का तुमसे वादा किया जा रहा है। ये हमारा रिस्क है जो कभी ख़त्म नहीं होने वाला। दुआ करें अल्लाह हमें ये सब दे दे। अब इसके बरक्स एक और इंजाम जिसको पढ़ते हुए दुआ करें कि अल्लाह मला तजलना मिनहुम। ये तो है मुत्तकियों का इंजाम और सरकशों के लिए बदतरीन ठिकाना है। क्या? जहन्नुम, जिसमें वो झुलसे जाएंगे, बहुत ही बुरी क्याम की जगह। ये है उनके लिए पस मज़ा चखें खोलते हुए पानी और पीप लहू और इसी किस्म की दूसरी तलखियों का। वो जहन्नुम की तरफ अपने पैरोकारों को आते देखेंगे तो आपस में कहेंगे, ये एक लश्कर तुम्हारे पास घुसा चला आ रहा है। पहली जगह तंग और लोग आने लगे तो गुस्सा आता है, ये क्यों आ रहे हैं, उसकी तरफ इशारा है। कोई खुश आमदेद उसके लिए नहीं, नो वेलकम नो वेलकोमन फॉर दी जहन्नमीज, कुछ खुशी नहीं उनको देखकर। ये आँख में झुलसने वाले हैं, वो इनको जवाब देंगे, नहीं बल्कि तुम ही झुलसे जा रहे हो, कोई खैर मुकदम तुम्हारे लिए नहीं, तुम ही तो ये इंजाम हमारे आगे लाए हो ना। कैसी बुरी है ये जाए करार। फिर वो कहेंगे, हमारे रब जिसने हमें इस इंजाम को पहुंचाने का बंदोबस्त किया, इसको दोहरा अजाब दे। याद कर लें वो वीडियोस को, कैसे आंखें बंद करके लोग मर्दों को इंसानों को सजदे करते हैं। वहाँ क्या कहेंगे कि अल्लाह इनको इंजाम दे बुरा, हमें इससे निकाल दे। वापस में कहेंगे, क्या बात है, हम उन लोगों को कहीं नहीं देखते जिनको हम दुनिया में बुरा समझते थे, मौलवी कहते थे, एक्सट्रीमिस्ट कहते थे, हम तो यूं ही इनका मजाक बना लिया करते थे। या वो कहीं नज़रों से हो जाना, यानी जहन्नुम में हमें ये नेक लोग क्यों नहीं दिख रहे जिनका मजाक करते थे। बेशक ये बात सच्ची है, अहले दोज़ख़ में यही कुछ झगड़े होने वाले हैं। अहदीस से पता चलता है कि जहन्नुम के अजाबों में एक बहुत बड़ा अजाब झगड़ों का है। घर में भी लड़ाई झगड़ा होना तो घर जहन्नुम बन जाता है। अल्लाह ताला दुनिया और आखिरत के झगड़ों से बचाए। नबी इनसे कहो, मैं तो बस ख़बरदार कर देने वाला हूँ, कोई हकीकी माबूद नहीं मगर अल्लाह, जो यकता है, सब पर गालिब, आसमान व ज़मीन का मालिक और इन सारी चीज़ों का मालिक जो इनके दरमियान है, ज़बरदस्त और दरगुजर करने वाला। अल्लाह हमसे भी दरगुजर फरमा। इनसे कहो, ये एक बड़ी ख़बर है जिसको सुनकर तुम मुँह फेरते हो। कितने लोग हैं जो इतनी बड़ी बड़ी ख़बरें सुन के कहते हैं देखा जाएगा जो होगा। ان سے کہو مجھے اس وقت کی کوئی خبر نہ تھی جب ملے اعلیٰ میں جھگڑا ہو رہا تھا، مجھ کو تو وحی کے ذریعے سے یہ باتیں صرف اس لیے بتائی جاتی ہیں۔ ہائی لائٹ کریں قرآن کا مقصد کہ میں کھلا کھلا خبردار کرنے والا ہوں۔ ہم بھی اس لیے قرآن پڑھ رہے ہیں کہ ہم خبردار ہو جائیں۔ جب تیرے رب نے فرشتوں سے کہا میں مٹی سے ایک بشر بنانے والا ہوں، جب میں اس کو پوری طرح بنا لوں اور اس میں اپنی روح کو پھونک دوں، فقعوا له ساجدین، تو تم اس کے آگے سجدے میں گر جاؤ۔ اس حکم کے مطابق فرشتے سب کے سب سجدے میں گر گئے، مگر ابلیس نے اپنی بڑائی کا گھمنڈ کیا اور وہ کافروں میں سے ہو گیا۔ رب نے فرمایا ابلیس تجھے کیا چیز اس کو سجدہ کرنے سے رکاوٹ بنی جسے میں نے اپنے ہاتھوں سے بنایا؟ تو بڑا بن رہا ہے، انا ایگو، تو بڑا بن رہا ہے، تو ہے ہی کچھ اونچے درجے کی ہستیوں میں سے۔ اس نے جواب دیا نا خیر من، میں اس سے بہتر ہوں، آپ نے مجھ کو آگ سے پیدا کیا اور اس کو مٹی سے۔ ریزننگ دے رہا ہے، لاجکس دے رہا ہے اپنے گناہ کے۔ فرمایا فخرج من خفا انک رجیم، اچھا تو یہاں سے نکل جا، تو مردود ہے اور تیرے اوپر یوم الجزا تک میری لعنت ہے۔ وہ بولا ہے میرے رب یہ بات ہے تو پھر مجھے اس وقت تک کے لیے مہلت دے دے جب یہ لوگ دوبارہ اٹھائے جائیں گے۔ فرمایا اچھا تجھے اس روز تک کے لیے مہلت ہے جس کا وقت مجھے معلوم ہے۔ اللہ تعالیٰ نہیں ڈرتے کسی سے، کرو جتنے گناہ کرنے ہیں، میں تمہیں اور چھٹی دوں گا۔ اس نے کہا تیری عزت کی قسم، دیکھی شیطان اللہ کو مانتا ہے، عزت کی قسم تک کھا رہا ہے، عمل اچھے نہیں تھے اس لیے شیطان بن گیا۔ میں ان سب کو بہکا کر رہوں گا سوائے تیرے ان بندوں کے جن کو تو نے خالص کر لیا۔ اے اللہ اب اس مقام پہ تو ہمیں خالص کر ہی دے۔ فرمایا تو حق یہ ہے کہ میں حق ہی کہا کرتا ہوں کہ میں جہنم کو تجھ سے اور ان سب لوگوں سے بھر دوں گا جو ان انسانوں میں سے تیری پیروی کریں گے۔ تو رہ گئی بات ہے نبی آپ کی، جو آپ لوگوں کو یہ تبلیغ کرتے ہیں، تو اس کا جواب کیا کہ آپ ان سے کچھ چاہتے ہیں؟ نہیں چاہتے۔ کل ما اسألکم علیہ من اجر، اے نبی ان سے کہہ دو میں اس تبلیغ پر تم سے کوئی اجرت نہیں مانگتا، نہ میں بناوٹی لوگوں میں سے ہوں، تکلف نہیں ہے میری طبیعت میں۔ اللہ کے نبی تکلفانہ باتیں نہیں کرتے تھے۔ یہ تو ایک نصیحت ہے تمام جہان والوں کے لیے، اور تھوڑی ہی مدت گزرے گی کہ تمہیں خود اس کا حال معلوم ہو جائے گا۔ اللہ سے دعا کرتے ہیں کہ ہماری اصلاح فرما دے۔ تو اللہ تعالیٰ نے جو کچھ بھی سنوایا اور سنا اس پہ اللہ تعالیٰ ہمیں عمل والا بنا دے۔
اِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي خَالِقٌ بَشَرًا مِّن طِينٍ فَإِذَا سَوَّيْتُهُ وَنَفَخْتُ فِيهِ مِن رُّوحِي فَقَعُوا لَهُ سَاجِدِينَ فَسَجَدَ الْمَلَائِكَةُ كُلُّهُمْ أَجْمَعُونَ إِلَّا إِبْلِيسَ اسْتَكْبَرَ وَكَانَ مِنَ الْكَافِرِينَ قَالَ يَا إِبْلِيسُ مَا مَنَعَكَ أَن تَسْجُدَ لِمَا خَلَقْتُ بِيَدَيَّ استكبرت أم كنت من العالين قال أنا خير منه خلقتني من نار وخلقته من طين قال فاخرج منها فإنك رجيم وَإِنَّ عَلَيْكَ لَعْنَتِي إِلَى يَوْمِ الدِّينِ قَالَ رَبِّ فَأَنظِرْنِي إِلَى يَوْمِ يُبْعَثُونَ قَالَ فَإِنَّكَ مِنَ الْمُنظَرِينَ إلى يوم الوقت المعلوم قال فبعزتك لأغوينهم أجمعين إلا عبادك منهم المخلصين قال فالحق والحق أقول لأملأن جهنم منك وممن تبعك منهم أجمعين قُلْ مَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ وَمَا أَنَا مِنَ الْمُتَكَلِّفِينَ إِنْ هُوَ إِلَّا ذِكْرٌ لِلْعَالَمِينَ وَلَتَعْلَمُنَّ نَبَأَهُ بَعْدَ حِينٍ.